रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तर सम्वादको अर्को श्रृंखलामा म नवराज लम्साल। आदरणीय श्रोताहरू, अमेरिकी आर्थिक सहायता एमसीसी लामो समयदेखि संसदमा विचाराधीन छ। यसको पक्ष र विपक्षमा मतहरू बाँडिएका छन् र सहमति हुन सकेको छैन। हिजो पनि यस विषयमा दलहरूबीच औपचारिक र अनौपचारिक छलफल भएका छन्। छलफल दलहरूभित्र आन्तरिक रूपमा र कतिपय दलहरूबीच द्विपक्षीय र बहुपक्षीय रूपमा पनि जारी छन्। गठबन्धन दलका नेताहरूबीच पनि छलफल भएका छन्। एक अमेरिकी मन्त्रीद्वारा शीर्ष नेताहरूलाई गरिएको भनिएको फोन वार्ताले पनि हिउँदे चिसोलाई छिचोलेर वातावरण तातेको छ। नेताहरूले दबाव महसुस गरेको भन्ने समाचारहरू पनि छापिएका छन् र सबैको ध्यान संसद र संसदका सभामुखतिर खिचिएको छ। धेरैले संसदमा यसलाई प्रवेश गराएर छलफल थाल्नुपर्ने भनेका छन्। गठबन्धनको प्रमुख दल कांग्रेसको एमसीसी पास गर्नुपर्ने धारणा रहेको समाचार आएको छ। हिजो कांग्रेस पदाधिकारीहरूको बैठक थियो। प्रमुख प्रतिपक्षी दल एमाले भने सत्तारूढ़ दलहरूको औपचारिक धारणा पर्खिरहेको देखिएको छ। उसले त्यसै भनेको पनि छ। समाज, बौद्धिक वृत्त र दलहरू पक्ष र विपक्षमा बाँडिरहेको बेला अब के हुन्छ त? यो प्रश्न आम प्रश्न बनेको छ। यतिखेर धेरैजनाको प्रश्न छ, एमसीसी अभ्यास अरू देशमा कस्तो छ त? के यो नेपाल र नेपालसँग मात्र सम्बन्धित हो त? यस विषयमा विशेष अध्ययन गर्नुभएका र पत्रकारितामा लामो अनुभव समेत सम्हाल्नुभएका एकजना विज्ञ हामीसँग हुनुहुन्छ, श्रवण शर्मा। विशेष गरेर जलवायु परिवर्तन, पर्यावरण र प्राकृतिक स्रोत साधनहरूको प्रयोग, उपयोग र प्रभावका बारेमा गहिरो अध्ययन गर्दै निरन्तर लेखिरहनुभएका शर्मा यतिखेर हाम्रो सम्पर्कमा हुनुहुन्छ। श्रवण शर्माज्यू, हार्दिक स्वागत छ।
धन्यवाद नवराज सर, धन्यवाद।
एमसीसी निकै तातिकै अवस्था छ, यसका प्रभावहरूका विषयमा पछि छलफल गरौंला। आज छलफलको शुरूआत चाहिँ यो एमसीसी भन्ने चीज नेपालमा मात्रै हो कि अरू देशमा पनि छ कि, र अरू देशको अभ्यास कस्तो छ, त्यहाँबाट छलफल शुरू गरौं न। एमसीसी कुन कुन देशमा कसरी लागू भएको छ?
एमसीसी त धेरै 40-42 देशमा थक्याएर ती सबैको रेफरेन्सहरू हामीलाई कतिको आवश्यक हुन्छ। अधिकांश देशहरूमा एमसिसी चाहिँ विवादित नभइकन त्यहाँ पनि पोलिटिकल पार्टीहरू, नागरिक समाज सबै भएको देशहरूमा त्यो विवादित नभइकन काम गरिराखेको छ। एउटामा एमसिसीले काम नगरेको हो मेरो विचारमा, श्रीलङ्कामा एग्रिमेन्ट भएपछि काम नगरेको होइन, एग्रिमेन्टै नभइकन काम नगरेको हो एमसिसीले श्रीलङ्काको हकमा। हाम्रो हकमा एग्रिमेन्ट भइसकेको, सरकारले औपचारिक रूपमा चाहिँ दस्तखत गरिसकेको अवस्था हो, संसदबाट चाहिँ पास हुन मात्रै बाँकी अवस्था हो। अब हामीसँग झन्डै झन्डै सन्दर्भ मिल्ने, भूगोल आदिका हिसाबले सन्दर्भ मिल्ने मुलुकहरू चाहिँ मंगोलिया, फिलिपिन्स, जर्जिया, इन्डोनेसिया जस्ता देशहरूमा पनि यसले काम गरिराखेको छ। इन्डोनेसियामा त दोस्रो फेजमा काम गरिराखेको छ। अब मंगोलिया भन्नुहुन्छ भने रुस र चीनको बीचमा भएको एउटा ल्यान्डलक्ड कन्ट्री हो, त्यहाँ पनि अमेरिकन फन्डिङमा मंगोलियामा काम गरिराखेको छ। अब जर्जिया रुसको ठ्याक्क दक्षिणपट्टि भएको मुलुक हो, त्यहाँ पनि एमसिसीले काम गरिराखेको छ। फिलिपिन्स साउथ चाइना सीको नजिकै भएको मुलुक हो, त्यहाँ पनि काम गरिराखेको छ। अनि इन्डोनेसियामा पनि काम गरिराखेको छ भन्दा यो चाहिँ अरू मुलुकहरूमा पनि काम गरिराखेको छ र त्यस्तो धेरै विवादित, त्यस्तो विवादित चाहिँ काहीँ पनि पाइएको छैन। पहिलो फेज सिद्धिएपछि दोस्रो फेजका लागि देशहरूले मागिराखेका छन्। अब यो धेरै 35-40 देशको रेफरेन्स त हामीलाई सम्भव पनि हुँदैन। त महत्त्वपूर्ण कुरा चाहिँ मलाई मंगोलिया, इन्डोनेसिया, फिलिपिन्स, जर्जियामा जहाँ रुस र चीनका नजिक भएका, बीचमा भएका मुलुकहरूले काम गरिराखेका छन्,
त्यहाँ उनीहरूले एमसिसी अभ्यास गर्दा अथवा त्यो सहायता लिँदाखेरि उनीहरूको शर्तहरू, उनीहरूको अवधारणाहरू र अहिले हामीले यहाँ छलफलमा आइरहेका अवधारणाहरू बीचमा केही समता छ?
त्यो समता छ नवराजी। समता किन छ भने एमसिसीको, त्यसको एमसिसीको फाउन्डेसन चाहिँ एमसिसी एक्ट हो, त्यो अन्तर्गत एमसिसीका फन्डिङ, एमसिसीको फाइनान्स चल्ने हुनाले त्यो सबै सम्झौताहरूको लिखतहरू लगभग देशको प्रसङ्गदेखि बाहेक सबै लिखतहरू उस्तै उस्तै हुन् अब एक दुईवटा कुरा फरक पर्ने मात्रै होला। पानीका विषयमा लेख्यो भने तपाईँले लेखे पनि त्यही हो, मैले लेखे पनि त्यही हो हजुर। त्योभन्दा त्यो नेपालको सन्दर्भ, नेपालको भूगोल, नेपालको कुरा, देशको नाम मात्रै फरक कुराहरू हुन्। त्यस्तो धेरै फरक चिजहरू अर्को मान्छेलाई ड्राफ्ट गर्यो भने शब्द फरक होला होइन, सेन्टेन्स स्ट्रक्चर फरक होला, तर त्यसको तात्विक फरक चाहिँ मलाई लाग्छ मैले पढ्दाखेरि मैले पाउँदिनँ।
केही देशहरूको नाम लिनुभयो नि, मङ्गोलिया भन्नुभयो, फिलिपिन्स भन्नुभयो, जर्जिया भन्नुभयो, फिलिपिन्स लगायतका यी जस्तो इन्डोनेसिया भन्नुभयो, यसको इन्डोनेसियामा त दोस्रो फेजै प्रारम्भ भयो भनेर भन्नुभयो।
आठ नौवटा मुलुकमा दोस्रो फेज प्रारम्भ भयो, अरू त्यहाँ भएका इन्फर्मेसन अनुसार अरू मुलुकले पनि मागेको भन्ने देखिन्छ। म यो एमसिसीको मान्छे या अमेरिकन एम्बेसीको मान्छे नभएको हुनाले त्यो सबै कुरा त थाहा हुँदैन, पढिरहनु पनि आवश्यक छैन। तपाईँसँग कुरा गर्ने भएको हिसाबले मैले यसलाई के रहेछ त भनेर निकालेको। हामीले रेफरेन्समा लिनुपर्ने यहाँ हाम्रो एमसिसीसँग चिनको प्रसङ्ग चाहिँ जोडिएको हुनाले होइन, जबरजस्ती तानेर ल्याइएको हुनाले, अनि मैले मङ्गोलियाको प्रसङ्ग त्यहाँ ल्याएको हो र जर्जियाको प्रसङ्ग त्यहाँ ल्याएको हो। रुसको रुसमा धेरै लामो बोर्डर जोडिएको, रुसकै पहिलो सोभियतकालीन रुसको अङ्ग जर्जियामा एमसिसीले चाहिँ एमसिसी फन्डिङमा काम भइराखेको छ, त्यो चाहिँ हाम्रा लागि सान्दर्भिक भएको हुनाले यी प्रसङ्गहरू मैले ल्याएको हो।
ती देशहरूको अलिकति अनुभवमा अलिकति थपिन चाहन्छु, ती विषयहरूमा यी एमसिसीको सन्दर्भ त्यहाँको राजनीतिसँग पनि मिसिएर बहस हुने गर्छ कि त्यो विकासका लागि मात्रै बहस हुने गर्छ?
राजनीति त डेफिनेटली त्यहाँ मिसिहाल्छ होइन, राजनीतिले डिसिजन गर्ने हो यो कुरा। सरकार भनेको नै राजनीतिकै एउटा अङ्ग, राजनीतिको उच्चतम अभिव्यक्ति भएको हुनाले त्यो त राजनीति त त्यहाँको पार्टी राजनीति त त्यहाँ जोडिएकै हुन्छ। किनभने अरू मुलुकमा विकासलाई या त्यसलाई त्यही रूपमा हेरिन्छ, हाम्रामा चाहिँ त्यसलाई ज्यादा आशंकाको रूपमा हेर्न थालियो। त्यसका पछाडि के कारण होला, त्यो डेफिनेटली केही कारणहरू होलान्, म त्यो मैले अनुमान गर्न सक्ने हदसम्मका कारणहरू म बताउँछु पनि तपाईँसँग फर्दर कुराकानीमा। कारण के हुन सक्छन् भने ती कारणहरू चाहिँ एउटा हामी आफैमा नेपालमा आफैसँग भएको ह्युमिलिएसनको कुरा हुनसक्छ। एउटा कुरा चाहिँ नेपालको हकमा कुरा गर्दाखेरि हामी सानो छौँ, कमजोर छौँ, गरिब छौँ, अरूले पेल्छ कि भन्ने। हामी 15,000 वर्षदेखि हामी हाम्रो सिभिलाइजेसन छ, हाम्रो सभ्यता छ, हामी संसारमा बाइसवटा मुलुक हुँदाखेरिको एउटा मुलुक नेपाल हो, एउटा राज्य, एउटा स्वाधीन सार्वभौम चाहिँ आफ्ना राजकीय प्रशासनिक व्यवस्थापकीय पद्धति भएको देश हो। हामी अब चाहिँ जनकको, बुद्धको, हिन्दूको हजारौँ वर्षको सिभिलाइजेसन भएको देश हो भन्ने कुराको बोध नभएर अनि हामी कमजोर छौँ, गरिब छौँ, अपेल्ने हो कि अर्काले भन्ने त्यो ह्युमिलिएसनबाट ग्रस्त भएर उत्पन्न भएका प्रतिक्रियाहरू धेरै हुन् कि यिनीहरू।
एउटा यो भयो, अरू कारणहरू
अब एमसिसीकै कुरा गर्ने हो भने नेपालमा यो कुन कुरा भयो भन्ने हो भने सायद चाहिँ वामपन्थी वृत्तबाट, नेपालमा भएको वामपन्थी वृत्तबाट ज्यादा विरोध केन्द्रित भएको हुनाले यो वादको बोझ थाम्नका लागि नेपाल अशिक्षित, अचेतन, गरिब, परित्यक्त नै रहिरहनु पर्छ कि भन्ने मनोवृत्तिबाट, मनोवैज्ञानिक कारणबाट पनि यो कुरा उठेको छ कि त्यो भीमरावलजीहरूको रिपोर्टहरू, त्यस पछाडि अर्को रिपोर्ट उठे आएको छ, त्यो पनि म तपाईँसँग सेयर गरौँला, त्यो रिपोर्ट पनि बनाएछ। अनि यी कुराहरू चाहिँ मलाई लाग्छ यसका पछाडि एकदम भित्र। अर्को कुरा चाहिँ के छ भनेदेखि बाँकी प्रजातान्त्रिक विश्वसँगको सम्बन्धलाई अलिकति संकुचित गर्दै लाने, त्यसो हुँदाखेरि खुल्लापनप्रति, सचेतनाप्रति मान्छेले आफ्ना आकाङ्क्षाहरू प्रस्फुटित गर्ने वातावरण संकुचित गर्ने योजनाबद्ध तरिका योजनाबद्ध दृष्टिकोण पनि हुन सक्ला कि अब त्यो त अनुमान मात्रै गर्ने कुरा भयो.
जस्तो अलिकति यहाँको व्यक्तित्वमा असर पर्दैन भने पृष्ठभूमि अलिकति खोलौं. लामो समय वामपन्थी वृत्तका मान्छेहरूसँगको तपाईँको निकट सम्बन्ध रह्यो. वामपन्थी वृत्तको भनिएकै अखबारहरूको सम्पादकको रूपमा पनि काम गर्नुभयो. अहिले तपाईँ भनिराख्नु भएको छ कि वामपन्थी वृत्तको त्यो वादको बोझले पनि यसमा रियाक्सन आएको भनिराख्नु भएको छ. यसमा तपाईँ पनि परिवर्तन देखियो नि होइन
बादको बोझ. यो के अरे गरिबी नै टिक्नु पर्यो कि गरिबका पार्टीहरू टिक्नका लागि गरिबी चाहियो. गरिबका नामका तथाकथित पार्टीहरू टिक्नका लागि गरिबी चाहियो. साम्यवादले नेपालको साम्यवादले गरिबी खोज्यो. गरिबी निरन्तरता गरिबीको निरन्तरता हुनु पर्यो. त्यसो हुँदा त्यो बादको बोझ चाहिँ गरिबहरूले थामिरहन्छन्. त्यो दृष्टिकोण पनि आविभएको जस्तो लाग्छ मलाई.
जस्तो अब अहिले हेर्दाखेरि त्यो गरिबीको प्रसङ्ग उठाइरहँदाखेरि 55 अर्ब रुपियाँ लिनु र हाम्रो गरिबीबाट मुक्ति हुनुको बीचमा अन्तर सम्बन्ध के छ?
पैसाको कुरा होइन यो. पैसाको कुरा पहिले 55 अर्ब रुपियाँ ठुलो कुरा होइन थियो भनेदेखि पहिले सुरुवातमै 2017 त्यस यता पनि हामी आफ्नै पैसाले यो काम गर्न सक्छौँ. हामी अमेरिकन फन्ड चाहिँदैन. हामीसँग त्यो पैसा कलेक्सन गर्न सक्छौँ या हामी यो प्रोजेक्ट नबनाउन सक्छौँ भन्ने अधिकार प्रत्येक सार्वभौम राज्यलाई सार्वभौम देशलाई हुन्छ नि. त्यो भनिएन. अब त्यो किन विवादित भयो भनेदेखि मैले अघि तपाईँलाई भने त्यसमा मैले अलिकति थप्छु. एमसिसीको एग्रिमेन्टमा यस्ता क्लजहरू भए कि त्यो प्रोजेक्ट फोकस भयो. त्यो यहाँको राजनीति फोकस भएन. मैले बार बार तपाईँ अरूसँग पनि भनेका कुरा तपाईँलाई दोहोऱ्याउँछु. जसरी मेलम्चीको प्रोजेक्ट लुज थियो, मेलम्चीका प्रोजेक्टका प्रपर्टीहरू चाहिँ जसरी प्रोजेक्टभन्दा बाहिरका मान्छेहरूले प्रयोग गर्ने अवसर जुटाइएको थियो, अवसर प्रदान गरिएको थियो, यो प्रोजेक्टमा त्यो खालको अवसर चाहिँ भएन. मेलम्चीका गाडी राजनेताहरूले प्रयोग गर्ने, मेलम्चीका गाडी सांसदहरूले प्रयोग गर्ने, मेलम्चीका गाडी अझै मेलम्चीका ठेक्का नेताहरूले भनेका मान्छेलाई दिने, मेलम्चीका प्रत्येक क्षेत्रमा मेलम्चीले राजनीतिलाई नेतृत्वलाई केन्द्रित गरेर मेलम्चीले काम गर्यो. यसले त्यहाँबाट त्यो के भयो त भन्दा 32-35 वर्ष लाग्यो त्यो मेलम्ची. यो त्यो शिक्षा सायद संसारले हेऱ्यो होला नि. नेपालमा कसरी काम हुन्छ, कति करप्सन छ, कसरी दुरुपयोग गरिन्छ, फन्डहरू कसरी दुरुपयोग हुन्छन्, मान्छेहरू चन्दा उठाउन प्रोजेक्टमा जान्छन्, सबै पार्टीका भातृ सङ्गठनहरू जान्छन्, सबै पार्टीहरू जान्छन्, त्यसले प्रोजेक्टलाई कति ह्याम्पर गर्छ भन्ने त संसारले त्यो अध्ययन गर्छ नि. त्यो अध्ययन गरेपछि त्यो एउटा साँच्चै प्रोजेक्टको इम्प्लिमेन्ट गर्ने हो र त्यसबाट रिजल्ट निकाल्ने हो भने निश्चित टाइम फ्रेममा त्यो प्रोजेक्ट सम्पन्न गरिसक्नुपर्छ. र त्यो प्रोजेक्ट सम्पन्न गर्नका लागि चाहिने त्यसका प्रोजेक्ट सम्पत्तिहरू, प्रोजेक्टका वस्तुहरू, प्रोजेक्टका सवारी साधनहरू त्यो प्रोजेक्टले प्रयोग गर्नुपर्छ. त्यो बाँड्न थालियो भने प्रोजेक्टको काम हुँदैन. त्यो हिसाबले चाहिँ एमसिसीले त्यो प्रोजेक्टको प्रपर्टीहरू आफ्नो नियन्त्रणमा, आफ्नो संरक्षणमा चाहिँ उसले प्रयोग गर्नेका लागि अलिकति दाममा कडा शर्तहरू लियो. सबभन्दा यहाँ नेपालमा चित्त नबुझेको शर्त पनि मलाई लाग्छ त्यही हो. त्यसलाई भन्न नमिलेर अरू अरू कुरा भन्नेतिर गइयो होला जस्तो लाग्छ. नवराजी,
जस्तो हाम्रो बजेट निर्माणको बेलामा वैदेशिक सहयोगहरूको कुरा छन्, हाम्रो विकास बजेटको लागि पनि वैदेशिक सहयोगहरू छन्, सधैँ भन्ने गरेको चलन चल्तीको शब्द रेमिटेन्सले मुलुक चलेको छ भन्ने गरिएको छ, यो आर्थिक पक्षको यो पाटोमा चाहिँ यो 55 अरब भन्दा बाहिर अरू यो पाटोलाई यसले पार्न सक्ने प्रभाव र असरहरू चाहिँ के हुन्छन्?
55 अरब भनेको एउटा प्रोजेक्ट परियोजनासँगको कुरा भयो. यो कसरी अब पटाक्षेप हुन्छ भन्ने कुरा बहुत दुविधामा रह्यो. मेरो विचारमा चाहिँ यसले हाम्रो विश्वसनीयता, हाम्रो क्रेडिबिलिटीको कुरा पनि आयो. पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालज्यू र वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त रूपमा लेखेको चिठी पनि सार्वजनिक भयो. त्यसले हाम्रो एउटा क्रेडिबिलिटी, हाम्रो विश्वसनीयता, भोलि नेपालले अरू सारा इन्टरनेसनल कम्युनिटीहरूसँग अरू देशहरूसँग सम्झौता गर्दाखेरि लिखत गर्दाखेरि सही कसले गर्ने, कसले गरेको सही मान्य हुन्छ? युएन अब युनाइटेड नेसनले ले चाहिँ इन्टरनेसनल ल बनाउँछ र त्यसलाई पक्ष राष्ट्रहरू भनेर हामीलाई यो ल इम्प्लिमेन्ट गरौँ, तपाईँहरूको पनि सिग्नेचर हुनुपर्छ भन्छ। अब त्यो सिग्नेचर भोलि कसले गर्ने? युएनमा पठाइएको नेपालको लागि रेजिडेन्ट रेप्रेजेन्टेटिभले सही गर्दाखेरि त्यसलाई यो त देश घाती भयो, राज्य घाती भयो, आमा बेच्ने कुरा भयो भन्ने अवस्था हो भने भोलि हामीले कुन मुलुकसँग, कुन इन्टरनेसनल कम्युनिटीसँग सम्झौता गर्न सक्छौँ, लिखत गर्न सक्छौँ? त्यसो हुँदा यी प्रश्नहरू, यो 55 अर्बको कुरा एकातिर होला, हाम्रो देशको क्रेडिबिलिटीको कुरा हो, यसको यो हिस्टोरिकल एउटा सिभिलाइज कन्ट्रीको देशको विश्वसनीयताको कुरा हो। त्यो विश्वसनीयता मलाई लाग्छ त्यो विश्वसनीयतामा कायम राख्नको लागि नेताहरूले फर्कनुहुन्छ, फर्कनुपर्छ। म मेरो विचारमा अहिलेसम्म पनि त्यति धेरै बितिसकेको छैन। रिभ्यू गर्ने, रिभिजिट गर्ने, आफूलाई पुनर्विचार गर्ने, ती एमसिसीकै कुरा गर्दाखेरि ती एग्रिमेन्टहरूमा फेरि भोट लिने, फेरि दृष्टिकोण बनाउने, आफ्ना कार्यकर्ताहरूलाई चाहिँ के अरे यसमा त मैले यसरी कुल माइन्डले हेर्दाखेरि यस्तो भेटे भन्ने त्यो अवसर अहिले पनि छ र मलाई विश्वास छ उहाँहरू फर्केर त्यहाँ आउनुपर्छ। यसलाई एउटा यसरी आफूले जिम्मा पाएको बेलामा राज्यकै देशकै यहाँको नेपालीकै क्रेडिबिलिटी गुमाएर छोड्नु राम्रो हुँदैन होला, त्यो कुरा गर्नुहुन्छ होला जस्तो मलाई अझै पनि लाग्दैन।
अघि भन्नुभएको थियो नि एउटा सन्दर्भमा विश्वको लोकतान्त्रिक दुनियाँसँग, विश्वको खुलापनसँग को हाम्रो सम्बन्धमा दरार पनि आउन सक्छ, त्यो विश्वसनीयता गुम्न सक्छ भन्नुभयो। संसारभरिको लोकतान्त्रिक र खुलापनसँगको हाम्रो सम्बन्ध विस्तारमा यसले के असर गर्छ?
मैले पहिलो कुरा देशले क्रेडिबिलिटी गुमेपछि अर्को कुरा के हुन्छ तपाईँले भनेकै ठिक प्रश्नमा आउँदाखेरि नेपालले कामै गर्न सक्दैन भन्ने अर्थ लाग्छ। नेपालले कामै गर्न सक्दैन, सारा संसारका मुलुकहरूलाई बानेश्वरमा कतिजनाले कतिचोटि दिनमा कति पटक, महिनामा हप्तामा कति पटक जुल्लु सभा निस्कियो सानातिना भन्ने त रेकर्ड राखेको हुँदैन। संसारले त नेपालको क्यापासिटीको, नेपालको क्षमताको रूपमा यसलाई हेर्छ। नेपालले यो काम गर्न सक्ने क्षमता छैन, प्रोजेक्टहरू विवादित हुन्छन्, राजनीतिक रूपमा मुछिन्छ, त्यहाँको समाजलाई बाँड्छन्, मान्छेहरूले डिभाइड गरिदिन्छन् आफैले, त्यस पछाडि एउटा एउटा प्रोजेक्टका विषयमा एउटा एउटा अड्को थापिन्छ। त्यसो हुँदा नेपालमा काम गर्न सकिँदैन, नेपालीहरूको काम गर्ने क्यापासिटी छैन भन्ने अर्थ लाग्छ मेरो विचारमा।
निश्चित तोकिएको समय, तोकिएको समयभित्र यो पास भएन भने हामी फिर्ता लान्छौ भनेर अमेरिकाले भनिरहेको अवस्था छ र देशमा नि विवाद बढ़िरहेको बेला भइगयो त तिम्रो प्रोजेक्ट हामीलाई चाहिएन लैजाऊ भन्यो भने चाहिँ के हुन्छ?
त्यो भन्ने पनि एउटा समय हुन्थ्यो मेरो विचारमा, त्यो भन्ने पनि एउटा समय, किनभने त्यो त धेरै वर्ष अगाडि, 3-4 वर्ष अगाडि नै त्यो कुरा भन्न सक्नु पर्थ्यो, त्यो कुरा विचार गर्न सक्नु पर्थ्यो। यसमा तपाईँलाई म के भनौँ भने यसलाई जसरी इन्डक्ट्रिनेट गरियो नि एमसिसी प्रोजेक्टलाई, त्यसलाई जसरी इन्डक्ट्रिनेट गर्न खोजियो, गर्नु इन्डक्ट्रिनेट भनेको नेपालीमा भन्दा त्यसलाई सैद्धान्तिकरण गरियो, त्यो सैद्धान्तिकरण गर्नुको दुईटा कुराले त्यसलाई सैद्धान्तिकरण गर्यो। एउटा तत्कालीन नेकपा एमाले बनाएको कार्यदल जसमा फागुन 9/2076 बनाएको रहेछ, झलनाथ खनाल संयोजक, भीमबहादुर रावल सदस्य र प्रदीप कुमार गेवाली सदस्य रहेको कार्यदल, त्यसले एउटा इन्डक्ट्रिनेसन सैद्धान्तिकरण गरिदियो। त्यसले कस्तो सैद्धान्तिकरण गरिदियो भनेदेखि हामी चाहिँ त्यो रिपोर्टमा कहीँ भनेको पनि छ सार्वभौम, अमेरिकाले हाम्रो सार्वभौम सत्ता मानेको हो कि होइन भनेर, जुन कुनै पनि देशले, कुनै पनि देशका नागरिकले अर्को उठाउनु नहुने प्रश्न उठाइयो सार्वभौम सत्ताको हामीले हाम्रो सार्वभौम सत्ता अरु कसैलाई सोध्ने विषय होइन, अरु कसैसँग माग्ने विषय होइन, त्यो हाम्रो सार्वभौम सत्ता हाम्रो यो पूर्वी टिमोर होइन नेपाल भनेको। मैले अघि भने 15,000-12,000 वर्षदेखिको 9,000-10,000 वर्षदेखिको जनकको सिभिलाइजेसन छ, 10-12,000 वर्षदेखिको जुम्ली सिभिलाइजेसन छ, त्यस्तो मुलुकको आज आएर हामी सार्वभौम सत्ता हाम्रो छ कि छैन भनेर प्रश्न उठाउँदैछौँ। त्यो पनि एउटा सत्ताधारी पार्टीले बनाएको कार्यदलका पहिला प्रधानमन्त्री भएका गृहमन्त्री भएका त्यत्रा त्यत्रा ठुला नेताहरूले। अनि यसलाई इन्डक्ट्रिनेसन सैद्धान्तिकरण कसरी गरियो भनेदेखि यो कुरा चाहिँ गलत हो, नेपालको हितमा छैन भन्ने। त्यसको तात्पर्य के हो भने अघि मैले तपाईँलाई भने फेरि दोहोरिन्छ, नेपाललाई बाँकी प्रजातान्त्रिक विश्वसँगको सम्बन्ध, त्यो खुलापनसँगको सम्बन्धबाट अलिकति विमुख गराउने, त्यसका पछाडि भयङ्कर ठुला कारणहरू होलान्, सबै कुरा मैले भन्न भ्याउँछु भ्याउँदिनँ या भनौँ नभनौँ, अनुमानका कुरा भनौँ नभनौँ, यसले एउटा यो इन्डक्ट्रिनेसन गर्यो। त्यस पछाडि अर्को इन्डक्ट्रिनेसन केले गर्यो भनेदेखि यो अर्को इन्डक्ट्रिनेसन गर्यो, नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी विज्ञान तथा प्रविधि विभाग।
आजलाई मसँग समय यति रह्यो, मिठो छलफल फेरि हामी जारी राखौंला। श्रवण शर्माज्यू समय दिनुभयो, धेरै धेरै धन्यवाद। आज हामीले एमसीसीको अन्य देशमा भएको अभ्यास र त्यसले पार्न सक्ने प्रभावका विषयमा एकजना विज्ञसँग छलफल गर्यौं। हामीसँग हुनुहुन्थ्यो श्रवण शर्मा। हवस् त, आजको लागि अन्तर्संवाद यति। काशीराम आचार्य र नवराज लम्साला विदा दिनुहोस्। नमस्कार।